नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 10 गते मंगलबार, आषाढ कृष्ण पक्ष चतुर्दशी तिथि। आज तदनुसार 24 जून सन् 2025, नेपाल सम्वत 1145, तसलागा 14। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। विद्युतीय सवारी आकर्षण बढ्दो, चालक अन्यल, शीर्षकको खबर गोर्खापत्रमा मूल खबरका रूपमा प्रकाशित छ। विद्युतीय सवारी साधनप्रति आकर्षण बढ़दो छ। पेट्रोलियम पदार्थबाट चल्ने निजी तथा सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय सवारी साधनले विस्थापन गर्दैछन्, तर दक्ष र प्राविधिक ज्ञान नहुँदा विद्युतीय सवारी साधन दुर्घटना भइरहेका छन्। चितवनको राप्ती नगरपालिका चारमा असार 7 गते धनगढ़ीबाट काकरभिट्टा जान छुटेको प्रदेश 101001-35-83 नम्बरको बस र मकवानपुरको हेटौडाबाट नारायणगढ़का लागि छुटेको बागमती प्रदेश 03-00-1-299 नम्बरको विद्युतीय माइक्रोबस आपसमा ठोकिएर दुर्घटना हुँदा 7 जनाले ज्यान गुमाए, 24 जना घाइते भए। यो घटना अघि पनि विद्युतीय सवारी साधन दुर्घटना भइरहेका थिए, तर चितवनको दुर्घटनापछि विद्युतीय सवारी साधनबारे सामाजिक सञ्जालमा टीका टिप्पणी भएका छन्। सड़क सुरक्षा विज्ञ एवं इन्जिनियर आशिष गजुरेलले विद्युतीय सवारी साधनमा खराबी भएर दुर्घटना भएको भन्ने तर्क सत्य नभएको बताउनुभयो। उहाँका अनुसार पेट्रोल र डिजेलका गाड़ी कुदाइरहेका चालकलाई प्रशिक्षण नदी स्टेयरिङ दिँदाको परिणाम हो। उहाँले भन्नुभयो, चालकले मेकानिकल पार्ट बारे बुझ्नुपर्छ। बोलेरो स्कार्पियो सहितका गियरवाला गाड़ी चलाएका चालकलाई नै विद्युतीय सवारी साधन चलाउन दिइएको छ। विद्युतीय गाड़ीमा ब्रेक र एक्सिलेटर मात्रै हुन्छ। विद्युतीय सवारी साधन बढ़ी शक्तियुक्त हुन्छन्, त्यसैले अनुभव र प्राविधिक ज्ञानको कमीले दुर्घटना भएको हो। सड़क सुरक्षा विज्ञ गजुरेलले मेकानिकल पक्ष थाहा नभएका चालकमा विद्युतीय गाड़ी चलाउने सामर्थ्य नहुने बताउनुभयो। उहाँले सड़कमा लापरवाहीपूर्ण तरिकाले चलाउने प्रवृत्तिका कारण पनि दुर्घटना भएको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, विद्युतीय सवारी साधन द्रुत हुन्छन्, क्षमता पनि बढ़ी हुन्छ, तीव्र जान्छ, नयाँ गाड़ी हुन् सबै, त्यसैले जनशक्ति दक्ष बनाउनुपर्छ, चालकलाई तालिम दिनुपर्छ, विद्युतीय सवारी साधनको मेकानिकल पार्ट बारे जानकारी दिनुपर्छ, गति नियन्त्रण बारे र यसको क्षमता बारे कक्षा दिएर मात्रै चालकलाई स्टेयरिङमा बसाउनुपर्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पेट्रोल र डिजेलका सवारी साधनसँगै विद्युतीय सवारी साधन पनि दुर्घटनामा परेका बताउनुभयो। उहाँले भन्नुभयो, तर विद्युतीय सवारी साधन मात्रै दुर्घटनामा परे भन्ने होइन, अरू पेट्रोलियम सवारी साधन पनि दुर्घटनामा परेका छन्। समग्रमा दुर्घटना कसरी भइरहेका छन् भन्ने कुराको अध्ययन चाहिँ गर्नुपर्ने देखिन्छ। विद्युतीय सवारी आकर्षण बढ्दो, चालकमा अन्यल, शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा बागलुङमा बनाइदै बाँदर बगैंचा शीर्षकको खबर प्रकाशित छ। बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतंक न्यूनीकरण गर्न बाँदर बगैंचा बनाउने भएको छ। आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतंकका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पुर्याउने फलफूल र मसला बालीको खेती गरिने बताउनुभयो। वडा नम्बर 8 पुरानो गाउँमा बाँदर बगैंचा बनाउने प्रमुख पुनको भनाई छ। नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ। युवालाई कृषिमा आकर्षण र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचय पत्र दिने भएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै 3 वर्षभित्रै तापक्रम विधिको सीमा तोडिने चेतावनी शीर्षकको खबर लिँदैछौ। जलवायुका क्षेत्रमा काम गर्ने विश्वका 60 वैज्ञानिकले कार्बन डाइअक्साइड उत्सर्जनको वर्तमान स्तर कायम रहिरहेमा 1.5 डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा आगामी 3 वर्षभित्रै तोडिने चेतावनी दिएका छन्। बीबीसीका अनुसार विश्वव्यापी सरदर तापमान वृद्धि सम्बन्धी अध्यावधिक तथ्याङ्कका आधारमा वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन्। सन् 2015 को पेरिस सम्झौतामा जलवायु परिवर्तनका खराब असरबाट जोगिन विश्वको सरदर तापमान वृद्धिलाई यसै शताब्दीको अन्त्यसम्म 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने प्रतिबद्धता गरिएको छ। यो सम्झौतालाई विश्वका करिब 200 देशले अनुमोदन गरेका छन्। तर विश्वका कैयन देशले कोइला, तेल र ग्यासको कृत्रिमानी खपत गरेका कारण तथा वन फडानीले गर्दा पेरिस सम्झौताको प्रतिबद्धता खतरामा पर्ने देखिएको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। मौसमविदहरूले गत जेठ 15 गते नेपाल भित्रिएको मनसून देशैभर फैलिएको जनाएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव छ। विभागले हिजो साँझ निकालेको मौसम सम्बन्धी बुलेटिनमा मनसूनी प्रभाव बढ़दै गएकाले नदीको तह बढ़ने, ग्रेगान बहाव, बाढ़ी, पहिरो, भूक्षय जस्ता प्रकोप भई दैनिक जनजीवन, सड़क तथा हवाई यातायातमा असुविधा हुन सक्ने जनाएको छ। यस्तो अवस्थामा जोखिम वा क्षतिबाट बस्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। बुलेटिन अनुसार मंगलबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाड़ी भूभागमा साधारणतया बदली रहनेछ। कोशी बागमती केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। मनमोहन प्राविधिक विश्वविद्यालय सकारात्मक भाइरस अनुसन्धानमा सफलता शीर्षकको खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। 10 वर्षभित्र दक्षिण एशिया स्तरीय प्राविधिक विश्वविद्यालयका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना बनाएको मनमोहन प्राविधिक विश्वविद्यालयले सकारात्मक भाइरस सम्बन्धी अनुसन्धानमा सफलता प्राप्त गरिरहेको दावी गरेको छ। विश्वविद्यालयले हिजो पत्रकारसँगको छलफलमा नकारात्मक भाइरसका विरूद्धमा प्रयोग हुने ब्याक्टेरियाफेजको नवौ चरणको प्रयोगशाला परीक्षणबाट सकारात्मक नतिजा प्राप्त भएको भन्दै विश्वविद्यालय उत्साहित देखिएको हो। एन्टीबायोटिक विस्तारै निष्काम हुँदै गइरहेको बेलामा विश्वविद्यालयले अगाडि बढ़ाएको अनुसन्धानबाट सफलता प्राप्त भएमा विश्वका लागि निकै ठूलो योगदान हुने विश्वविद्यालयका उपकुलपति डाक्टर सुभाष श्री पोखरेलले बताउनुभयो। विश्वविद्यालयलाई शिक्षण र अनुसन्धानमूलक कार्य मार्फत आत्मनिर्भर बनाउन अनुसन्धान र उत्पादनमा जोड़ दिन आवश्यक भएको उपकुलपति डाक्टर पोखरेलको भनाई छ। उहाँले नेपाली जड़ीबुटी प्रयोग गरेर मधुमेह रोग उपचार गर्ने औषधि विश्वविद्यालयले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो। सरकारी सहयोग प्राप्त भएमा एन्जाइम अनुसन्धान गरी उत्पादन गर्न सकिने र त्यसलाई विश्व बजारमा निर्यात गर्न सकिने सम्भावना रहेको पनि उहाँले बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। कतार स्थित अमेरिकी सैन्य अड्डामा इरानको हमला शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अमेरिकाले इरानको आणविक केन्द्रमा हमला गरेको तेस्रो दिन इरानले कतार स्थित अमेरिकी सैन्य अड्डामा हमला गरेको छ। इरानले गैराती अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको छ। यद्यपि कतारले इरानी हमलालाई निष्क्रिय पारिएको दावी गरेको छ। एक अर्काप्रति सद्भाव राख्ने इरान र कतार आमने सामने भएपछि मध्य पूर्वको द्वन्द नयाँ मोड़मा पुगेको छ। कतारको दोहा स्थित अल उदित एयरबेस पश्चिम एशियामा अमेरिकी सेनाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जहाँ इरानले हमला गरे पनि कुनै मानवीय क्षति भएको जानकारी छैन। इरानी हमलाको एक घण्टासम्म नेपाली समय अनुसार मध्यरात हुँदा पनि अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया आएको थिएन। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल बीच युद्ध विराम भएको घोषणा गर्नुभएको खबर पनि प्राप्त भएको छ। इरान र इजरायलबाट नेपालीको उद्धार शुरू शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ, जहाँ तेहरानमा रहेका 11 नेपाली मंगलबार दिल्ली आइपुग्ने कुरा पनि उल्लेख छ। सरकारले युद्धग्रस्त इरान र इजरायलबाट नेपाली श्रमिकको उद्धार शुरू गरेको छ। सरकारले भारत सरकारसँग समन्वय गरेर तेहरानमा रहेका 11 नेपाली श्रमिकलाई आइतबार राति इरानकै अर्को शहर मसहद पुर्याएको हो। तेहरान स्थित भारतीय दूतावासले उपलब्ध गराएको बसबाट झण्डै 900 किलोमिटर टाढाको मसहद पुगेका उनीहरूलाई भारत सरकारले चार्टर्ड गरेको विमान मार्फत मंगलबार दिल्ली ल्याउने तयारी छ। 11 जना सुरक्षित रूपमा मसहद आइपुगेका छौं, बाटोमा अप्ठ्यारो झेल्नु परेन, अहिले होटेलमा बसेका छौं। उदयपुरका हरि थापाले भन्नुभयो, भारतले प्राथमिकतामा राखेर पठाउने आश्वासन दिएको छ, उडानको प्रतीक्षामा छौं। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। 10.5 करोड़को बिजुली दैनिक निर्यात शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। असार लागेसँगै नेपालले दैनिक न्यूनतम 10.5 करोड़ रूपियाँ बराबरको विद्युत निर्यात गर्न थालेको छ। अघिल्लो साता मनसून सक्रिय भई वर्षा हुँदा जल प्रवाह बढ़ेपछि विद्युत निर्यात पनि बढ़ेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। देशभित्र खपत भएर बाँकी भएको विद्युत निर्यात गर्दा पनि यो परिमाणमा विद्युत निर्यात भएको हो। असार 1 गतेदेखि नेपालले बंगलादेशमा दैनिक 40 मेगावाट, भारतको बिहार राज्यमा 125 मेगावाट र हरियाणा राज्यमा 200 मेगावाट विद्युत नियमित निर्यात गर्दै आएको छ। यसबाहेक दैनिक बोल कबोल मार्फत इण्डियन इनर्जी एक्सचेन्जमा विद्युत निर्यात हुने गरेको छ। प्राधिकरणको लोड डिस्प्याच सेन्टरको पछिल्लो तथ्याङ्क अनुसार गएको शनिबार मात्रै नेपालबाट 24 घण्टामा 15,918 मेगावाट विद्युत निर्यात हुँदा 10.71 करोड़ रूपियाँ आमदानी भएको छ। यो आँकडा बंगलादेश निर्यात समेतको हो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा साना मझेउला र विपन्न कर्जाको लक्ष्य भेट्न कठिन शीर्षकको खबर प्रकाशित छ। बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा गर्नुपर्ने साना मझौला तथा विपन्न वर्गको कर्जा प्रवाह लक्ष्यभन्दा कम विस्तार भएको छ। 2082 असार मसान्तसम्ममा 12% कर्जा यस क्षेत्रमा विस्तार गर्नुपर्नेमा बैंकहरूले 2081 चैतसम्ममा 10-12% मात्रै गरेका छन्। अहिलेको गति अनुसार लक्ष्य पूरा गर्न गाह्रो हुने बैंकरहरूको चिन्ता छ। अर्थतन्त्र सुस्तताको मुख्य कारण नै साना तथा मझौला क्षेत्र धराशायी हुनु रहेको उनीहरू बताउँछन्। राष्ट्र बैंककै कतिपय प्रावधानका कारण पनि यो क्षेत्रमा कर्जा विस्तार गर्न कठिनाई हुने गरेको बैंकरको बुझाइ छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा मधेसले भन्छ देशैलाई खुवाउँछौ तर उत्पादन जम्मा 19.2% शीर्षकको खबर प्रकाशित छ। देशको कुल गार्हस्थ उत्पादनमा मधेसले 13.16% योगदान पुर्याउँछ, जसमध्ये कृषिको योगदान 19.2% छ। आर्थिक सर्वेक्षण 2081-82 अनुसार देशमा धानको कुल आवश्यकता 60,42,341 मेट्रिक टन रहेको, मधेसको कुल उत्पादन 27,87,683 मेट्रिक टन छ। यसैगरी मकैमा देशको कुल आवश्यकता 34,11,707 मेट्रिक टन छ भने मधेसको उत्पादन 1,90,816 मेट्रिक टन छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको हिमालय टाइम्समा नेपालमा ओमिक्रोनका 5 नयाँ सब भेरिएन्ट पुष्टि शीर्षकको खबर प्रकाशित छ। नेपालमा ओमिक्रोनको 5 वटा नयाँ सब भेरिएन्ट पुष्टि भएको छ। टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ परीक्षण गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएको हो। जेठ 22 देखि 29 गतेसम्म कोरोना पुष्टि भएका 14 वटा नमूनाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएका हुन्। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। बाहिरबाट हुम्ला बसाई सर्ने क्रम बढ्दै शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। हुम्ला जिल्ला बाहिरका नागरिक चीनमा काम गर्नका लागि बसाईसराई गर्नेको संख्यामा वृद्धि भएको छ। चीन सरकारले छिमेकी जिल्ला हुम्लाका बासिन्दालाई बाहेक अन्य नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न नदिएपछि जिल्ला बाहिरका नागरिक हुम्ला जिल्लामा बसाईसराई गर्ने क्रम वृद्धि भएको हो। हुम्लाका दूर दराजमा रहेका जग्गा आफ्नो नाममा गर्दै तिब्बतको ताक्लाकोटमा रोजगारी खोज्ने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाको एक तथ्याङ्कले देखाएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।